यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री ओलीले साउन 6 गते विश्वासको मत लिनुहुने तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 76(2) अनुसार नेकपा एमालेका अध्यक्ष ओली गत असार 30 गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कंग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथो पटक प्रधानमन्त्री हुनुभएको हो। संविधानको धारा 76(4) बमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले 2082 सालसम्ममा नेपाललाई सड़क मानव मुक्त राष्ट्र बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मानव सेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए लगत्तै बसेको मन्त्री परिषदको पहिलो बैठकले 2082 असार मसान्तसम्म सड़क बाल बालिका मुक्त गराउने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा साहित्य र कला क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ। गीतकार रमोला देवी शाह छिन्नलताको 102 जन्म जयन्तीका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले 2079 र 2080 सालका पुरस्कार प्रदान गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको महान्याधिवक्तामा रमेश बडाललाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 157 उपधारा 2 बमोजिम वरिष्ठ अधिवक्ता बडाललाई महान्याधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। नेपाली कंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालय भवनको हिजो शिलान्यास गर्नुभएको छ। महिला संघले टोखा नगरपालिका स्थित धापासीमा निर्माण गर्न लागेको केन्द्रीय कार्यालय मंगलादेवी भवनको हिजो शिलान्यास गर्नुभएको हो। शिलान्यासपछि सभापति देउवाले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवन तोकिएकै समयमा निर्माण गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो। पूर्व प्रधानमन्त्री देउवाले मंगलादेवी सिंह गणेशमान सिंहको श्रीमती मात्र नभएर आफैमा एउटा संस्था भएको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विज्ञापन बजार विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनु भएको छ। विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरूङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन पनि दिनुभयो। उहाँले 30 अर्बको विज्ञापन बजारमा 13 अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने 20 अर्बमा 2 अर्ब मात्र राजस्व संकलन हुने परम्पराको अन्त्यका लागि संघीय सरकार प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नुपर्ने बताउनुभयो। विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरूङले बोर्डलाई निर्देशन दिनुभयो। नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई संचार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा हिजो सुझाव पेश गरेको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले संचार मन्त्री गुरूङ समक्ष संचार क्षेत्रका कार्यक्रम सम्बन्धी 17 बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रका 13 बुँदे सुझाव पेश गरेको हो। सुझाव बुझ्दै संचार मन्त्री गुरूङले यसलाई गम्भीरताका साथ कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनु भएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन 2075 र विद्यालय शिक्षा विधेयक 2080 सामञ्जस्य खोजेर काम गरिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बैठकमा मन्त्री भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि 1 महिनाभित्र खाका तयार गरिने बताउनुभयो। मन्त्री भट्टराईले सांसदका सुझावका आधारमा शिक्षा क्षेत्रमा पाठ्यक्रम परीक्षा लगायत विषयमा प्रणालीगत समीक्षा गरी अघि बढ़ने बताउनुभयो। मध्य प्रदेश सरकारले गत असार 28 गते त्रिशुली नदीमा बस दुर्घटनामा परेका मध्य प्रदेशका मृतकका परिवारलाई 1,00,000 रूपियाँका दरले राहत दिने भएको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले मध्य प्रदेशका जिल्लाका मृतकका पीड़ित परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिशका आधारमा राहत रकम प्रदान गरिने बताउनुभयो। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म मृत्यु हुनेको संख्या 124 पुगेको छ। यस अवधिमा विपदका घटनाबाट 3,702 परिवार विस्थापित भएका छन्। र सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने डेंगूको संक्रमण बढ़न थालेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले 5 महिना यता प्रदेशमा 161 व्यक्ति डेंगू रोगबाट संक्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा 49, कञ्चनपुरमा 27, अछाममा 34 र कैलालीमा 12, बाजुरामा 15, बैतडीमा 3, बझाङमा 4, दार्चुलामा 13 र डडेलधुरामा 5 व्यक्ति संक्रमित भएका छन्। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कार्तिक महिनासम्म यस रोगको जोखिम बढ़ी हुने गरेको बताउनुभयो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।